This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते सम्पूर्ण युवा साथीहरू, तपाईँहरू सुन्दै हुनुहुन्छ युवा संसार रेडियो एडिलेड 101.5 मेगाहर्जबाट, र तपाईँलाई साथ दिइरहेको छु म युनिसा
र म देवी पोखरेल।
र त्यसै गरी आज सन्डे ठिक 5:30 बजेदेखि 6:30 बजेसम्म हामीहरू तपाईँहरूलाई साथ दिनेछौँ। र आज भने चाहिँ हामीले एकदमै राम्रो राम्रो कुराहरू लिएर आएको छौँ र त्यसको साथसाथै गीतहरू पनि।
पक्का पनि युनिसाले भने जस्तै आज तपाईँलाई हामी गएका साताका केही मुख्य खबरहरू साथसाथै जीवन उपयोगी ज्ञान दिने क्रममा हामी तपाईँलाई मानिसले सुत्नै नहुने तीन समय कुन समय हुन्छ त्यसबारे तपाईँलाई युनिसाले केही बताउनेछन्। त्यसबारे अर्को हामीसँग रहेको सेगमेन्ट छ मेरो कथा अन्तर्गत सेगमेन्टमा एकजना नेपाली भाग्यमनी नेपालीको निकै सङ्घर्षमय त्यसपछि निकै राम्रो कथा हामी त्यसमा सुनाउनेछौँ। त्यसलाई हामी तपाईँको लागि पस्किनेछौँ भने अन्तिममा समय रहँदाखेरि विज्ञान प्रविधिको अपडेट्स गराउनेछौँ। साथसाथै सुमधुर सुमधुर नेपाली गीत, नयाँ पुराना गीत तपाईँलाई पस्केर हामी यहाँबाट मनोरञ्जन दिलाउनेछौँ। तपाईँ सुन्नुहुनेछ हामीलाई 101.5 मेगाहर्जको तरङ्गमा रेडियो एडलेट र radio.adelaide.eu.a मार्फत संसारभर लाइभ, साथसाथै फुर्सदको समय पनि सुन्न सकिन्छ नि युनिसेस भन्दै सुधार।
फुर्सदको समयमा यदि तपाईँले सुन्न चाहनुहुन्छ भने हाम्रै सहकर्मी साथी इन्द्रको आइपिए जर्नलबाट पनि सुन्न सक्नुहुनेछ। र त्यसै गरी फेसबुकमै पनि युवा संसारमा हामीहरू सबै प्रोग्रामहरू अपलोड गर्ने गरेको छौँ र त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ।
त्यस्तै युवासंसार.com र आइट्युन्समा पनि तपाईँले सुन्न सक्नुहुन्छ। यदि तपाईँहरू हाम्रो कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ, हामीलाई केही सामग्री पठाउनुहुन्छ, हामीलाई केही सन्देशमूलक जानकारीहरू पठाउन चाहनुहुन्छ, यानि कि हामीलाई केही फिडब्याक्सहरू दिन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस रहेको छ yuwa.sansar@hotmail.com। साथसाथै फेसबुकमा पनि तपाईँले हामीलाई केही जानकारीहरू, त्यस्ता फिडब्याकहरू र हाम्रो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने हामीलाई सम्झिन सक्नुहुनेछ। फेसबुकमा युवा संसार टाइप गरेर खोज्नुभयो भने हामीलाई भेट्न सक्नुहुनेछ। अब युनिसा हामी आजको कार्यक्रम केबाट सुरु गर्छौँ?
पक्कै पनि अब गीतैबाट सुरु गरौँ होला होइन।
हामीले अब त्यसपछि गीतपछि हामी न्युज सुनाउँछौँ। हामी न्युज अगाडि पस्किनुभन्दा धेरै लामो हुन्छ श्रोतालाई, गीतबाट सुरु गरौँ। राजेश पाल राईको आवाजमा मुठ चोरी लानेलाई भन्ने गीत निकै रमाइलो गीत रहेको छ। यस गीत पश्चात तपाईँलाई हामी साताका केही गतिविधि मुख्य गतिविधिहरू पस्किनेछौँ।
चोरी भाग्ने लाई मुटु चोडाइ लाने लाई, मन चोरी भाग्ने लाई मुटु चोडाइ लाने लाई, सम्झना छ भनिदिनु धेरै धेरै माया भन्दिनु, सम्झना छ भनिदिनु धेरै धेरै माया भन्दिनु, मन चोरी भाग्नेलाई मुटु चुडाइ लानेलाई, सम्झना छ भनिदिनु धेरै धेरै माया भन्दिनु, सम्झना छ भनिदिनु धेरै धेरै माया भन्दिनु, मन चोरी भाग्नेलाई खुसी धेरै सुखी बनाउला सधैँलाई नयाँ जीवन नयाँ संसार दिउँला उनीलाई धेरै खुसी धेरै सुखी बनाउला सधैँलाई यही खबर सुनाइदिनु मेरी उनीलाई बिर्सी छाडी नजानु रे भन्नु जुनी जुनी भरिला दिल तोडी जानिला चैन चोरी लानिला सम्झना छ भनिदिनु धेरै धेरै माया भनिदिनु सम्झना छ भनिदिनु धेरै धेरै माया भनिदिनु मन चोरी भागिला रंग चोरी ल्याउला धरतीको फुल टिपी तुल्ठोमा सजाउला ओ सप्तरंगी इन्द्रेणीको रंग चोरी ल्याउला धरतीको फुल टिपी तुल्ठोमा सजाउला
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रबीच पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यसहित सार्क विकास बैंक स्थापना गर्ने सहमति भएको छ। भूटानको राजधानी थिम्पूमा सम्पन्न दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टाको 9 वाणिज्य मन्त्री स्तरीय बैठकमा बैंक स्थापनाको सहमति भएको हो। बैंकको प्रारूप बारे केही तय भएको छैन। अर्थमन्त्री स्तरीय बैठक अगावै सार्क शिखर सम्मेलन भएमा त्यसमा बैंकको अवधारणालाई मूर्त रूप दिन सकिनेछ। भारतले बैंकको अवधारणा बैठकमा पेश गरेको हो। बैठकमा संवेदनशील वस्तुको सूची घटाउने सहमति पनि भएको छ। सन् 2015 अन्तसम्ममा 0-5% संवेदनशील सूची जारी सक्नु पर्नेछ। पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने अधिकांश भूटानी शरणार्थीहरू तेस्रो देश पुनर्स्थापनामा गइसकेपछि स्वदेश फिर्तीको अडानमा बसेका शरणार्थीले नयाँ अभियान थालेका छन्। शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग UNHCRले असार मसान्तसम्ममा पुनर्वासमा जाने शरणार्थीको सूची तयार गरी सकेसम्म स्वदेश फर्किन चाहनेहरू भूटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समिति अन्तर्गत संगठित हुन थालेका हुन्। UNHCRले आफ्ना मागहरू नसुनेको भन्दै उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग घर फर्किन पाउने अधिकार रक्षा माग गरेका छन्। ह्युमन राइट्स अर्गनाइजेसन अफ भुटानका अध्यक्ष एसबी सुब्बाका अनुसार शरणार्थीहरूलाई पुनर्वास गराउने देशहरूलाई नै अनुरोध गरेर बाँकी रहेका नागरिकलाई भुटान फर्काउन भुटानलाई दबाव दिने खालका कार्यक्रम सञ्चालन गरिनेछ। करिब 8,000 शरणार्थीले स्वदेश फिर्तीको अडान लिएको युएनएचसीआरको एक तथ्याङ्कमा उल्लेख छ। यसैबीच भूटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले शरणार्थीको स्वदेश फिर्ती हुन पाउने अधिकारलाई सुनिश्चित गरिदिन भारत सरकारसँग आग्रह गरेको छ। भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको पूर्व सन्ध्यामा समितिले विदेश मन्त्री स्वराजलाई इमेल पठाएर भूटानी शरणार्थीको सुसम्मान घर फिर्ती अभियानलाई उठाइदिन आग्रह गरेको हो। विदेश मन्त्री स्वराजको नेपाल भ्रमणका क्रममा समितिले आफ्ना मुद्दाप्रति ध्यानाकर्षण गराउन अपिल गरेको जनाएको छ। भुटानबाट जबरजस्ती लखिएटेका आफ्ना नागरिकलाई ससम्मान घर लैजान भुटानले नचाहेको उल्लेख गर्दै समितिले भुटान सरकारलाई कूटनीतिक दबाव दिन मात्र यो समस्या सुल्झिने दावी गरेको छ। समितिले नेपाल स्थित भारतीय राजदूत मार्फत विदेश मन्त्रीलाई पूर्वका झापा र मोरङमा बस्दै आएका भुटानी ज्येष्ठ नागरिकहरूको हस्ताक्षर सहितको अपिल पठाउँदै त्यस्तो आग्रह गरेको हो। समितिका प्रवक्ता सन्तवीर घले भुटानी शरणार्थी समस्या समाधान गर्न भारत सरकारको भूमिका बिना सम्भव नहुने बताएका छन्। गलेले भुटानी शरणार्थीहरूको इच्छा विपरीत विभिन्न पश्चिमा मुलुकहरूमा पुनर्वास गराइएको दावी गरेका छन्। नेपालबाट प्राप्त अर्को खबरमा शरणार्थीहरूले विगत 6 महिना यता खाना पकाउनका लागि कोइला पाएका छैनन्। कोइला आयातकर्ताले शिविरमा कोइलाको आपूर्ति नगरेपछि शरणार्थीलाई खाना पकाउन समस्या परेको छ। लामो समयदेखि शिविरमा कोइला आपूर्ति नहुन नसक्दा शरणार्थीहरू मारमा परेका छन्। लुथरन वर्ल्ड फेडरेसन मार्फत ओम्नी बिजनेस कर्पोरेसन काठमाडौँले शिविरमा कोइला आपूर्तिको ठेक्का लिएको हो। भुटानमा युवा बेरोजगारी बढ्दै गए पनि सरकारले ल्याएको रोजगारी अभियानमा युवाहरूले चासो देखाएका छैनन्। मिनिस्ट्री अफ लेबर एन्ड ह्युमन रिसोर्सेसले सुरु गरेको ग्यारेन्टिड एम्प्लोइमेन्ट प्रोग्राममा छानिएका युवाहरू अन्तर्वार्ताका लागि उपस्थित नभएपछि रोजगारदाता र सरकारले समय र पैसा सित्तैमा खर्च गर्नु परेको बताएका छन्। यसले देशका युवाहरू तनमनले रोजगारीको खोजीमा छैनन् भन्ने देखाउँछ। सरकारले ग्यारेन्टिड एम्प्लोइमेन्ट प्रोग्रामलाई क्षेत्रीय स्तरमा लाने प्रयास गरिरहेको छ। अहिले रोजगारदाता र बेरोजगार युवाहरू स्वसेवा लिन राजधानीमै जम्मा हुनुपर्छ। सो कार्यक्रम अन्तर्गत सरकारले वर्षमा कम्तीमा 2500 रोजगार दिने लक्ष्य राखेको छ भने करिब 3500 आवेदन दिएका छन्। इङ्ल्यान्डको ग्यास ग्लोमा जारी कमनवेल्थ गेम्समा 18 स्वर्ण सहित 51 पदक जित्दै अस्ट्रेलिया पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको इङ्ल्यान्डले 17 स्वर्ण सहित 45 पदक जितेको छ। अस्ट्रेलियाले वुमेन्स 4x200 फ्री स्टार रिले टिमबाट मात्रै 4 स्वर्ण जितेको थियो। पहिले बेलायती उपनिवेश बनेका राष्ट्रहरू सो खेलकुदमा भाग लिन्छन्। यो साल 71 देशका 4,950 खेलाडीले सो खेलमा भाग लिइरहेका छन्। खेल सुरु हुन 5 दिन अघि मात्रै गाम्बियाले खेलमा भाग नलिने निर्णय गरेको थियो। अस्ट्रेलियाबाट सबैभन्दा बढी 417 खेलाडी सहभागी छन्। इङ्ल्यान्डबाट 416 सहभागी छन् भने सबैभन्दा कम ब्रुनेबाट 1 खेलाडी मात्र सहभागी छन्। अब बेलायतमा रहेका भुटानी शरणार्थी सम्बन्धी अर्को खबर। तारा निरावला जन्मथलो भुटान, कर्मथलो बन्यो नेपाल र पेसाका कारण चर्चित बने बेलायत पुगेर। बेलायतमा पुगेर चर्चामा आउनुमा निरावलाले कुनै नौलो काम गरेका छैनन्। तैपनि नेपाली समुदायले माया गरेका छन्। उनीहरूले छुट्टै पहिचान बनाइदिएका छन्। बेलायत लगायत युरोपका अन्य मुलुकमा बस्ने नेपालीका कारण उनी अहिले बेलायतमा पण्डित भनेर चिनिन थालेका छन्। तेस्रो मुलुकमा पुनर्वास अन्तर्गत उनी बेलायतको म्यान्चेस्टर पुगेका हुन्। त्यहाँ पुगेपछि केही समय त रणभुल्लमा परे उनी। अहिले हिन्दू धर्मावलम्बीको पहिचान बेलायतबाट नमेटियोस् भनेर निरौलाले साना केटाकेटीलाई आफ्नै घरमा ल्याएर गीता रामायण लगायतका धार्मिक ग्रन्थ पढाउन थालेका छन्। विभिन्न मन्त्र उच्चारण गर्न सिकाइरहेका छन्। उनी भन्छन् नेपाली भाषीहरू जहाँ जहाँ पुगेका छन् त्यहाँ नेपाली कला र संस्कृति पनि फैलन थालेको छ। यो हामी सबैको लागि आनन्दको विषय हो। नेपालमा जानेको सिप र क्षमता प्रयोग गर्दै निरौलाले अहिले बेलायतमा थुप्रै स्थानीय स्थानमा श्रीमद् भागवत यज्ञ सञ्चालन गरिरहेका छन्। हिन्दूहरूले मनाउने जनै पूर्णिमा, हरितालिका तीज लगायत दसैँ तिहार जस्ता पर्वमा गर्नुपर्ने धार्मिक अनुष्ठान पनि उनले सञ्चालन गर्दै आएका छन्। सुरुमा भुटानी शरणार्थी समुदायमा मात्र सीमित रहेका निरौलाको माग अहिले बेलायतमा रहेका अन्य नेपाली बीच पनि बढ्दै गएको छ। संयुक्त राष्ट्र सङ्घले सुरु गरेको भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराउने कार्यक्रम अनुसार अहिले बेलायतमा 500 हाराहारीमा भुटानी शरणार्थी बेलायत गइसकेका छन्। तेस्रो मुलुक पुनर्वास अझै जारी छ।
हजुर श्रोताहरू, तपाईँले सुन्नुभयो हाम्रा सहकर्मी इन्द्र अधिकारीले तयार पार्नुभएको समाचार सङ्गालो। गत साताका केही मुख्य मुख्य भुटानी जगतमा फैलिएका र घटेका घटनाहरूको सङ्गालो सुन्नुभयो इन्द्र, हाम्रा सहकर्मी इन्द्रको आवाजमा। हजुर, तपाईँ सुन्दैहुन्छ रेडियो एडलेड 101.5 MHz तरङ्गमा कार्यक्रम युवा संसार। साथमा छु म देवी पोखरेल र युनिसा। र तपाईँले यस्ता घटनाको सङ्गालो अर्को साता पुनः सुन्न सक्नुहुनेछ। अब हामी पुनः एउटा तपाईँलाई गीत प्रस्तुत गर्नेछौँ। एउटा नयाँ गीत रहेको छ, निकै सुमधुर गीत, मलाई मन पर्यो हेर्दाखेरि, र यो गीत तपाईँको लागि ल्याएको छु। सबै देवदेवी कर्म गेल्छेन बमजनको आवाजमा यो गीत सुन्दै रहनुहोला। त्यसपछि हामी अन्य सामग्रीहरू प्रस्तुत गर्नेछौँ।
मेरो मायामा रगतको
चढायो बचेराको मुखमा किन कोखा कोखा गर्दै जुठा पिपल गेडी मलाई चखायो किन मेरो मायामा बलि चढायो रगतको खोली बगायो रगतको खोली बगायो नशा बोकी पाखा पर्वत चट्टानहरू खियाई कमेरी माटो किन बगायो सुसाएर जग डुबायो बिस्का प्याला किन चखायो चखायो हजारों केश लामो जटा फिजा बेर्ना सिकायो जति खाँदा पनि स्वादै नमार्ने रुखे भ्याकुरका गेडा किन चखायो जटा फिजाई किन लाज छुपायो सारा संसार किन भुलायो किन भुलायो सबै देवा देवी बिर्सेर किन मेरो मायामा रगतको बलि तिमीले चढायो बचेराको मुखमा किन कोखा कोखा गर्दै जुठा पिपल मलाई चखायो किन मेरो मायामा बलि चढायो रगतको खोली बगायो रगतको खोली बगायो
हजुर कर्म गेल्छिन बमजनको मायालु भावले ओतप्रोत गीत सबै देवादेवी बिर्सेर तपाईँको लागि प्रस्तुत गर्यौं। मलाई चाहिँ धेरै नै मन पर्यो यो गीत, त्यही कारणले तपाईँको लागि आज मैले प्रस्तुत गर्नको लागि यहाँ ल्याएको थिएँ साङ्गीतिक कोसेली स्वरूप। अब हामी कार्यक्रम युवा संसारमा फेरि हामी तपाईँलाई प्रस्तुत गर्नेछौँ केही जीवनोपयोगी ज्ञान, यानि कि स्वास्थ्य सल्लाह। हामी अबको नयाँ शिव संसारको नयाँ ढाँचा स्वरूप हामीले त्यस्ता ज्ञानहरू त्यस्ता स्वास्थ्य सल्लाह दिने हामीले एउटा फर्मेट तयार गरेको छौँ, रूपरेखा तयार गरेको छौँ। आज चाहिँ मेरा सहकर्मी यहाँ छेउमै हुनुहुन्छ युनिसा छिन युनिसा, उनले चाहिँ सुत्न नहुने मानिसले सुत्न नहुने तीन विशेष समयको बारेमा चाहिँ तपाईँलाई जानकारी दिने छन्। यिनी चाहिँ के हो तिनीहरू मलाई पनि थाहा छैन।
र बिहानको समय, सूर्योदयको समय र दिउँसोको समय र त्यसै गरी सूर्यास्तको समय,
तिनसम्म बिहानको, दिउँसो र बेलुका साँझको समय। लु त्यसलाई अलिकति वर्णन गरे चाहिँ धेरै राम्रो, श्रोताहरूले पनि राम्रोसँगले बुझ्नुहुन्थ्यो किन कसरी के भएर।
हजुर, लाइक हुन त अब निन्द्रा आरामको लागि अपरिहार्य छ, तर समय, तर यसको समय भने बडो ध्यान पुर्याउनुपर्छ। गलत समयमा सुत्दा स्वास्थ्यको लागि घातक समेत हुन सक्छ। त्यसै गरी धार्मिक रूपमा पनि गलत समयमा सुत्नु अपशकुन मानिन्छ। धर्मशास्त्रहरूमा पनि तीन समयमा सुत्नै नहुने उल्लेख छ। र मैले अहिले भर्खरै भने होइन, तिनवटा समय, त्यही बिहानको समय, दिउँसोको समय र साँझको समय। र बिहानको समयमा सुत्दाखेरि चाहिँ के हुन्छ भने, सूर्योदयपछि पनि सुत्नेहरूसँग धनीकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ। यस्ता व्यक्तिहरूसँग जति पैसा भए पनि सन्तुष्ट रहन सक्दैनन्। यस्ता व्यक्तिलाई सदैव मानसिक तनाव हुन्छ, तर र स्वास्थ्य पनि राम्रो हुँदैन। र त्यसै गरी सूर्योदय अघि उठ्नु स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ। बिहान सबैको समयलाई ब्रह्म मुहूर्त भनिन्छ। यसको विशेष महत्त्व रहेको धर्मशास्त्रमा उल्लेख छ। र बिहान उठेर एक्सर्साइज गर्ने र मर्निङ वक जाने, त्यसैले नै यो चलन आएको हो। र त्यसै गरी दिउँसोको समयमा सुत्दाखेरि चाहिँ के हुन्छ, शास्त्रको अनुसार दिउँसोको समयमा पनि सुत्नु हुँदैन। यति बेला सुत्नु पनि अपशकुन मानिन्छ। यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ। यस गरी दिउँसोमा खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ। दिउँसोको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ। अपच र कब्जायत पनि हुने जानकारहरू बताउँछ। त्यसैले दिउँसोको समयमा सुत्नुभन्दा काम गर्नु नै राम्रो मानिन्छ।
दिउँसो पनि सुत्न भएन।
र त्यसै गरी साँझको समयमा सुत्दाखेरि चाहिँ के हुन्छ त, र साँझको बेला अर्थात् सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ। खास गरी सूर्यास्तको समयमा पूजा अर्चना गर्ने समय भएको कारण पनि यति बेला सुत्नु हुँदैन। यो चाहिँ धार्मिक विश्वास छ। र शास्त्रको अनुसार बिना कारण साँझको समयमा सुत्ने व्यक्तिले सहजै सफलता पाउन सकिँदैन। धार्मिक मान्यता अनुसार सूर्यास्तको समय सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा अल्छी देखाउनु हुँदैन। यद्यपि गर्भवती वा बिरामीहरू भने सुते पनि कुनै दोष लाग्दैन। र यो तिनवटा समय हामीहरू सुत्नै नहुने, र अब तपाईँहरूले थाहा पाउनु भयो होला, दिउँसोको समय, बिहानको समय र साँझको समयमा चाहिँ सुत्नु हुँदैन रहेछ, र भुलेर पनि यो समयमा चाहिँ नसुत्नुहोस्।
युनिसाले प्रस्तुत गरेको सामग्री मलाई पनि निकै रमाइलो लाग्यो, तर मैले के थाहा पाएँ भने वैज्ञानिक रूपमा प्रमाणित भन्दा पनि धार्मिक रूपमा चाहिँ अलिकति हेरिएको विषय रहेछ यसलाई, होइन? धर्मग्रन्थ र धर्मशास्त्रले चाहिँ के भन्छन्, यो तिनवटा समयमा सुते चाहिँ के हुन्छ भन्ने बारेमा चाहिँ अलिक बढी चाहिँ यसलाई फोकस गरेको छ।
यदि तपाईँहरू अब एकदमै
विश्वास गर्नुहुन्छ,
विश्वास गर्नुहुन्छ भने यो समयमा चाहिँ पक्कै पनि नसुत्नु।
तर पनि कता कता त विज्ञानकै कुरा गरिएको छ, खाएपछि अब बिहान उठेर एक्सर्साइज गर्ने समयमा चाहिँ सुतिरह्यो भने हेल्थ राम्रो हुँदैन, त्यो पनि वैज्ञानिक तवरले पुष्टि गरिया छ।
त्यसपछि
दिउँसो पनि अब खाना खाइन्छ, खाना खाएपछि सुतेपछि भुँडी लाग्ने कुनै के, त्यसमा पनि त्यहाँ भनिएको छ। साँझमा पनि फ्रेस हुने, इभिनिङ वक जाने समय, होइन? त्यही भनेको छ, होइन?
हजुर, अब जसको भुँडी लागेको छ त्यसमा पनि दिउँसो चाहिँ सुत्नु हुँदैन रहेछ तपाईँहरू, र अब दिउँसो चाहिँ सुत्नु कम गर्ने गर्नुहोस्। यो चाहिँ अब एकदम भुलेर पनि यो तिनवटा समयमा चाहिँ नसुत्नु।
हजुर, युनिसाको निकै जीवन उपयोगी सल्लाह भनौँ, र यसलाई एउटा प्रकारको स्वास्थ्य सल्लाह पनि हो, होइन? यो जानकारी पश्चात तपाईँलाई हामी एउटा गीत सुनाउँछौँ, निकै पुरानो गीत रहेको छ, देवीका वन्दनाको आवाजमा। र त्यसपछि अघि मैले भने अनुसार एउटा मेरो कथा अन्तर्गत निकै रमाइलो कथा रहेको छ मसँग, त्यस कथालाई प्रस्तुत गर्नेछु। कार्यक्रम सुन्दै रहनुहोला, रेडियो सेट छोडेर कतै पनि नजानुहोला। हजुर, देवीका वन्दनाको आवाजमा एउटा परदेशी।
एउटा परदेशी देवी वन्दनाको स्वरमा
देवीका
वन्दनाको स्वरमा भर्खरै सुन्नुभयो र तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो एडिलेड 101.5 मेगाहर्ज र अहिले स्टुडियोको टाइममा चाहिँ 6 बज्नै लागेको छ र त्यसै गरी अब हामीहरू चाहिँ तपाईँहरूले पहिले इन्सपिरेसन स्टोरी र सिनियर्सहरूको कथाहरू सुन्ने गर्नुभएको थियो अनि त्यसलाई नै हामीहरूले अलिकति चेन्ज गरेर नयाँ स्वादको लागि न्यू टेस्टको लागि चाहिँ हामीहरूले मेरो कथा बनाएको छौँ र देवीले अघिदेखि नै भन्दैछ कि मेरो कथा केही लिएर आएको छ भनेर र सुनौ न त देवी के रहेछ मेरो कथा आज
युनिसा मैले तिमीले भनेअनुसार हामीले पक्का पनि केही सातादेखि हाम्रो कार्यक्रम परिमार्जन गर्ने क्रममा मेरो कथा सेगमेन्ट हामीले इन्ट्रोड्युस गरेका छौँ. इन्ट्रोड्युस मात्रै नभएर यो रिनेम पनि हो. यसलाई हामीले तिमीले भने जस्तो पहिला सिनियर्स र विभिन्न यङ एचिभर्स र इन्सपिरेसन प्रेरणादायी कथाहरू हामीले प्रस्तुत गर्ने गर्थ्यौँ. आज त्यसलाई चाहिँ हामीले मेरो कथा नयाँ नाम दिएका छौँ. यस अन्तर्गत आज मैले भारतीय प्रधानमन्त्रीका नेपाली धर्मपुत्र भन्ने बारेमा एउटा कथा ल्याएको छु. यो चाहिँ कान्तिपुर प्रकाशनका भ्रातृ भनौँ प्रकाशन नेपाली नेपाल साप्ताहिक र कान्तिपुर दैनिकमा प्रकाशित यो एउटा कथा थियो. यसलाई मैले केही रेडियो फ्रेन्डली बनाउने कोसिस गरेको छु एडिट गरेर. नेकपा एमालेको 9 महाधिवेशन उद्घाटन कार्यक्रममा काठमाडौँ आइपुगेका भारतीय जनता पार्टीका उपाध्यक्ष विजय जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक नेपालीसँगको सम्बन्धबारे अनौठो र आश्चर्यलाग्दो खुलासा गरे. 20 असारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गुजरातको मुख्यमन्त्री हुनु अगावै मोदीले ती नेपालीलाई निकटको सहयोगी बनाएको र उनले मोदीको जीवनमा महाभारतकालीन अर्जुनको भूमिका निर्वाह गरिरहेको बताएका थिए. उनी बाल्यकालमै नेपालबाट भारत गएका हुन् र अहिले पनि मोदीजीसँगै छन्. जोलीले भने तर उनले ती नेपालीको नाम तिनको काम मोदीसँगको घनिष्ठताबारे विस्तृत केही खुलाएनन्. को होला नि त नरेन्द्र मोदीसँग त्यति निकटमा रहेका नेपाली? कुनै राजनीतिक कार्यकर्ता, कुनै धार्मिक संघ संस्था या घरेलु कामदारका रूपमा बसिरहेका मध्ये कोही हुन् त? यी कुनै पनि अनुमान मिल्दैनन्। ती नेपाली युवक हुन् नवलपरासीको कावासोती एकका 27 वर्षीय जितबहादुर सारु मगर. आर्थिक रूपले विपन्न घर परिवारका सदस्य जितबहादुरले कामकै सिलसिलामा 10 वर्षकै उमेरमा भारत गएका थिए. काम गर्ने ठाउँ परिवर्तन गर्दै जाँदा गुजरातको मुख्यमन्त्री पनि भइ नसकेका मोदीको सामिप्यमा पुगेपछि उनको जीवनमा कायापलट भइदियो. अहिले भारतका प्रधानमन्त्री भइसकेका मोदीसँग रगतको नाता नभए पनि जितबहादुर कुनै हिसाबले पनि धर्मपुत्र भन्दा कम छैनन्. धर्मपुत्र जत्तिकै छन्. घर परिवार सदस्य सरजित बहादुरको लाल पाण्डा स्कूलले शिक्षा मोदीकै संरक्षकत्वमा भयो. अहिले उनकै अभिभावकत्वमा उच्च शिक्षा पाइरहेका छन् जितबहादुरले. अब कसरी उनी मोदीको शरणमा पुगे त त्यसबारे अलिकति एउटा ब्याकग्राउन्ड पृष्ठभूमि कोट्याउँ. अति विपन्न सुकुम्बासी परिवारका 10 वर्षीय जितबहादुरलाई उनका दाजु दशरथ सारु मगरले 55 साल यानि कि 2055 सालमा भारतको राजधानी नयाँ दिल्लीमा आफूले काम गर्ने अमरजित नामका साहुको घरमा पुर्याए. त्यहाँ 2 दिन बसेपछि जितबहादुरलाई अमरजितले राजस्थानमा रहेको आफ्नो ससुराली घरमा काम गर्न पठाइदिए. कलिलो भाइलाई एक्लै अन्तै पठाउनु पर्दा दाजुको मन कम्ती भक्कानिएन. तर नियति त्यही थियो, दाजुभाइ छुट्टिनै पर्यो. दशरथ त्यति बेला मासिक 500 भारतीय रुपियाँमा अमरजितको घरमा काम गर्थे. भाइको तलब उनलाई थाहै थिएन. तीन ताक नवलपरासीको देउराली गाविस 3 गिरुबारीमा उनीहरूको छाप्रे घर थियो. जितबहादुर दाजुभाइले घर छाड्दा बहिनी भर्खरै जन्मेकी थिइन् भने आमा खेगीसरा सारु मगर चाहिँ गर्भवती थिइन्. साँझ बिहान हातमुख जोर्ने हैसियत नभएका उनीहरूका बाबु चुडामणि धामी झाँक्रीको काम गर्थे. आफ्नै रोगी भएकाले गर्भीबाट उम्किने उपाय खोजिरहँदा दशरथलाई आफन्तले दिल्लीमा लगेर काम लगाइदिएका थिए. घरमा बाबा सधैँ बिरामी, आमा एक्लीको कमाईले खान पुग्दैनथ्यो. कावासोतीको एक घरमा सिकर्मीको काम गरिरहेका जितबहादुरका दाजु दशरथ भन्छन्, भाइ पाल्ने जिम्मा मेरो काँधमा आयो र उसलाई दिल्ली पुर्याए. 2 वर्षपछि बाबु बितेको खबर पुगेपछि दशरथ घर आए. वर्षे नै 3 तीन बहिनी जन्मिसकेका रहेछन्। एक्लै घर पुगेपछि आमाको खप्की खाए भाइलाई किन नल्याएको भनेर। आफू मात्र भएकाले बाबुको खासकिरिया गर्न नपाएपछि दशरथ भाइलाई लिन फेरि दिल्ली गए। आफ्ना साउ अमरजितसँग राजस्थान स्थित उनको ससुरालीमा काम गर्न पठाएको भाइलाई फर्काइदिन अनुरोध गरे। जब अमरजितले जितबहादुरलाई आफ्नो ससुरालीमा नभएको भागेर अन्तै कतै गएको बताएछन्। मन त कति भकानियो दशरथको। उनी भन्छन्, दिल्ली पुग्दा भाइ छैन, उता बाबा घरमा बाबा छैनन्, अनि आमा र बहिनीहरूले खाने अन्न पनि छैन। भाइलाई नभेटी दिल्लीबाट रित्तो हात घर फर्किँदासम्म आमाले अरूसँग बिहे गरिसकेकी थिइन्। आफू दिल्लीमा छँदा भाइसँग दुई चारपल्ट फोनमा कुरा भएको दशरथ सम्झन्छन्। मेरो साउको ढोका त एकदम ठूलो छ, खुल्यो भने साउ कराउँछ, मिल्यो भने त म त अन्तै काम गर्न जान्छु भन्ने भाइको स्वर उनको कानमा गुन्जिरह्यो वर्षौंसम्म। गाउँलेहरूले पनि भाइलाई कता पुर्यायो कता भनेर टोकसिरहे दशरथलाई। उता जितबहादुरले भने राजस्थानमा अमरजितको ससुरालीबाट रातको मौका पारेर ढोका नखोली पर्खाल नागेर घर फर्किने रेलवे स्टेशन आए। लेखपढ गर्न नजान्ने उनी गोरखपुर जाने भनेर चढेको रेल त मुम्बई जाने परेछ। यो कुरा जितबहादुर स्वयंले करिब डेढ दशकपछि नेपालमा परिवारसँगको पुनर्मिलनपछि दाजु दशरथलाई बताएका थिए। त्यसरी रेलमा हिँडेका जितबहादुरको आडैमा एक महिला थिइन्। तिनीसँग उनको परिचय भयो। तिनले जितबहादुरको बारेमा चासो राखिन् र घरमा लगिन्। चञ्चल स्वभावका जितबहादुर त्यहाँ पनि धेरै दिन टिकेनन् र बेलगाम हिँड्दै पुगेछन् गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदीको निवासमा। श्रोताहरू, जितबहादुर कसरी अहमदाबाद पुगे भन्ने मैले तपाईँलाई जानकारी गरेँ। अब उसो अहिले के गरिरहेका छन् उसको अवस्थाबारे तपाईँलाई यस गीत पश्चात तपाईँलाई जानकारी गराउनेछु। निकै रमाइलो कथा मेरो कथा अन्तर्गत तपाईँलाई आज सुनाइरहेको छु र युनिसा हामीसँग यो यसलाई विश्राम गरेर कथालाई कन्टिन्यू गर्नुभन्दा अगाडि एउटा गीत सुनौ होइन?
हजुर, पक्कै पनि अब गीतै सुनौँ होला। एकदमै राम्रो थियो, मलाई चाहिँ सुन्नु मन परिरहेको थियो। अब यो गीत सुनेर त्यही फेरि त्यसलाई सुनौँला र अहिले भने गीतै सुनौँ होइन?
मसँग रहेको छ युनिसा नसालु नयन, दीप श्रेष्ठ र मिलन अमात्यको आवाजमा। यो पनि निकै नयाँ गीत हो, मलाई साह्रै मन पर्यो, तपाईँलाई पक्का मनपर्छ। सुन्नुहोला नसालु नयन, दीप श्रेष्ठ र मिलन अमात्यको आवाजमा।
सजाउन सबै सुम्पेर तन मन नै जीवन मधुमास बनाउन नशालु नयन मलाई देऊ आफ्नो बनाउँछु आफ्नो बनाउँछु
सालु नयन मलाई देऊ दीप श्रेष्ठ र मिलन अमत्याको स्वरमा भर्खरै सुन्नुभयो. आज देवीले एकदमै राम्रो राम्रो गीतहरू लिएर आएको रहेछ र त्यसै गरी अहिले भर्खरै सुनाउनु भएको मेरो कथा पनि एकदमै राम्रो छ. मलाई चाहिँ सुनिरहनु मन परिरहेको थियो र अघि अब सुन्नु मन पर्दा एकदमै बिचमै रोकेको थियो होइन देवी. र कसरी के अरे मोदीको घरमा पुगे त होइन र त्यो चाहिँ सुनाउ न त मलाई एकदमै सुन्नु मन परिसक्यो.
मोदीको घरमा कसरी पुगे त मैले सुनाइसकेँ. त्यसपछि अहिले के भइरहेको छ अब कसरी चाहिँ मोदीले के गरे उनलाई भन्ने बारेमा जानकारी गराउँ होइन, अघि सस्पेन्स पारेर छोडेको थिएँ श्रोताहरूलाई, युनिसा पनि अघि मैले गीत बजाउँदाखेरि अफ इयरमा त किन सस्पेन्स पारेर छोडेको भन्नुपर्छ नि पुरै भनेर
मलाई चाहिँ एकदमै सुन्नु मन परिसक्यो।
र अब आज 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 भोलि जितबहादुरको अवस्था के छ भन्ने बारेमा जानकारी त्यसपछि त्यसबारे कुरा गरौँ। उनको कथा सुनाइरहेको छु मैले, नयाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेपाली धर्मपुत्रको बारेमा। रेडियो एडलेट 101.5 मेगाहर्ट्जको तरङ्गमा कार्यक्रम युवा संसारमा म देवी पोखरेल छु अनि मेरो साथमा चिन युनिसा। आफ्नो सम्पर्कमा आएदेखि नै जितबहादुरलाई नरेन्द्र मोदी धेरै नै प्यार गर्थे, त्यही भएर त उनले मोदी परिवारको सदस्य जस्तै भएर हुर्कने र बढ्ने मौका पाए। मोदीले उनको शिक्षा शिक्षामा कुनै कसर पनि बाँकी राखेनन्। उनलाई अहमदाबादकै चुनिएको संस्कारधाम विद्यालयमा भर्ना गरियो। जितबहादुरले विद्यालय शिक्षा त्यहीँबाट पूरा गरे अनि अहिले अहमदाबादकै राय विश्वविद्यालयमा बीबीए तेस्रो वर्षमा अध्ययनरत छन् जितबहादुर। मोदी परिवारको संगतमा जितबहादुरले करिब डेढ दशक बिताइसकेका छन्। उनी भारत गएकै पनि 16 वर्ष पुगिसकेको छ, त्यही कारण हुनुपर्छ न उनी नेपाली राम्ररी बोल्न सक्छन् न त आफ्नो मातृभाषा नै। नेपाली अलिअलि बुझ्छन् तर जवाफ हिन्दीमै फर्काउँछन्। यसबाहेक गुजराती र अङ्ग्रेजी भाषा भाषामा उनको धेरै दखल रहेको छ। धेरै पटक सम्पर्क गर्दा पनि बोल्न नचाहेका जितबहादुर यही असार 26 गते 2071 सालका दिन भने टेलिफोन सम्वादमा यस्ता कुराका बारेमा थोरै खुलाउन चाहेका थिए। उनले मोदीले आफूलाई जितबहादुर भनेर बोलाउने र आफूले साहब भन्ने गरेको सुनाए। होस्टलमा बसेर बीबीए पढिरहेका उनी एमबीए अध्ययन गर्न चाहन्छन् भन्छन्। एमबीए चाहिँ साहब, एमबीए पछि चाहिँ साहबले जे भन्नुहुन्छ त्यही गर्छु, आफ्नो भविष्य साहबले भनेर अनुसार नै हुने भनेर उनले बताएका छन्। मोदीसँग उनको घनिष्ठता कतिसम्म छ भन्ने कुरा स्वयं उनकै भनाइबाटै प्रष्ट हुन्छ। भन्छन् कलेज विदा भएको जानकारी कर्मचारीहरूबाट पाउन साथ विदा मनाउन कता जाने, कोसँग जाने, कति दिन जाने भन्ने जस्ता सबै कुरा उहाँकै निर्देशन अनुसार हुन्छ। मोदी प्रधानमन्त्री भइसकेपछि भने उनको भेट भएको रहेनछ भन्छन्। साहब दिल्लीमा हुनुहुन्छ, म यता होस्टलमा छु, कहिले भेट हुन्छ थाहा छैन। आफ्ना सबै जानकारी मोदीलाई भएको र उनले जे भन्छन् त्यही गर्ने गरेको उनी सुनाउँछन्। आफ्ना अभिभावक मोदीका आनीबानी र जीवनका बारेमा चाहिँ उनले टिप्पणी गर्न चाहेनन्, यति मात्र भने साहबसँग सोध्छु अनि मात्र अरू कुरा गरौंला भनेका छन्। 10 वर्षको उमेरमा काम गर्न भारत हिँडेका जितबहादुर 13 वर्षसम्म परिवारको सम्पर्कमा थिएनन्। उनलाई आफ्नो घर ठाउँका बारेमा जानकारी चाहिँ थियो तर परिवारको बारेमा केही थाहा थिएन। आफ्नो घर परिवारका बारेमा उनले मोदीसँग धेरै पटक कुराकानी गरेका थिए र मोदीले उनलाई परिवारसँग पुनर्मिलन गराइदिने वचन गरेका थिए। 2.5 वर्ष अघि गुजरातका मुख्यमन्त्री रहेका मोदी नेपाल उद्योग परिसंघ सीएनआईको निम्तोमा नेपाल आउने कार्यक्रम बनेको थियो, यद्यपि पछि उनको त्यो कार्यक्रम रद्द हुन पुग्यो। उक्त कार्यक्रम भने बन्ने बेलामा नै मोदी नेपाल उद्योग परिसंघ सीएनआईका तत्कालीन अध्यक्ष एवं उद्योगपति विनोद चौधरीलाई जितबहादुरको घर पत्ता लगाइदिन अनुरोध गरिसकेका थिए र चौधरीकै सहयोगमा उनको परिवार पत्ता लागेको र पुनर्मिलन सम्भव भएको थियो। तत्कालीन मुख्यमन्त्री मोदीका निजी सचिवले जितबहादुरको घर नवलपरासीमा पर्छ र उसले सानो छँदा चोर मारा भन्थ्यो उनका भनेका आधारमा विनोद चौधरीका कर्मचारी रामचन्द्र धितालले चोर माराबाट उनको परिवारको खोजी सुरु गरेका थिए। गाउँमा खुट्टाको औंला जोडिएका र हाँस्दा गालामा खाल्टा पर्ने जितबहादुरको कुरा गर्न साथ उनका बाल सखा र गाउँलेहरूले उनी हराएको कुरा सम्झिए। त्यहीँबाट उनको परिवारको बारेमा पत्तो लागेको थियो। त्यही बेला जितबहादुरको परिवार त्यहाँबाट विरक्तिएर नवलपरासी शिव मन्दिर गाविस 4 स्थित लोकाहा हाल कावासुती नगरपालिका 1 मा बसाई सरेको भनेर पत्तो लाग्यो। उनका दाजु दशरथको सुकुम्बासी बस्तीमा रहेको घर फेला पर्यो। त्यसपछि धिताल लागे जितबहादुरलाई परिवारसँग मिलन गराउन। धितालले इलाका प्रहरी प्रशासनबाट उनीहरूको नाता प्रमाणित गरिदिए र 28 जेठ 2044 जितबहादुर जन्मेको प्रमाणपत्र बनाएर कुरा परिवार मार्फत पठाइदिए। प्रमाणपत्र पाएपछि जितबहादुर दिल्लीमा रहेको आफ्ना बिनाजुसँग असार 2068 पहिलो पटक नेपाल आए। त्यसबेला 1 महिना घर बस्दा जितबहादुर कहीँ कतै गएनन्। एकपटक हप्ता दिनका लागि भारत गए, फर्कदा आमा र बहिनीलाई साडी ल्याइदिएका थिए। दोस्रो पटक उनले 2069 तिहारमा आएर टीका लगाए। त्यस वखत चाहिँ तीनैवटा बहिनीलाई 100 भारू दक्षिणा दिएको माहिली बहिनी प्रेम कुमारी सुनाउँछिन्। त्यसपछि भने पढ़ाई कड़ा भएको र हस्टेल छाड्ने अनुमति नपाएको भन्दै घर आएका छैनन्। पहिलो पटक करिब 1 महिना आफ्नो घरमा बस्दा उनी आमा, तीनवटी बहिनी, दाजु भाउजू र भाइ भतिजाहरूसँग खुब रत्तिए। दाईलाई पहिलो पटक भेट्दा उनका बहिनीहरू निकै बेरहर्षले रोए। दाजु भाउजू पनि कम्ती भावुक भएनन्। आमाको त झन् कुरै भएन। अर्को घरजम गरेर सुकुम्बासी बस्तीमा घर बनाएर बसेकी आमाले जितबहादुरलाई घरमै लगेर खाना खुवाइन् भन्छिन्। त्यसवखत उनले बताइन्, छोराको मुख देखेपछि यति खुसी लाग्यो कि मलाई रोगले पनि छोड्यो। उनलाई जितबहादुर भारतमा छन् भन्नेसम्म थाहा छ। कहाँ, कसको संरक्षणमा र कस्तो अवस्थामा छन् भन्ने चाहिँ कुनै जानकारी छैन। न त नरेन्द्र मोदीको बारेमा नै उनले राम्रो सुनेकी छन्। यति मात्र भन्छन्, भारतको एकदम राम्रो घरमा पालेको छ रे जितबहादुरलाई। श्रोताहरू, यही थियो मेरो कथा अन्तर्गत जितबहादुर सारु मगर, जो नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका धर्मपुत्रका रूपमा रहेका छन्।
सकेको पनि चाले भएन। सुन्दा सुन्दा एकदमै राम्रो रहेछ होइन, मलाई चाहिँ राम्रो लाग्यो।
ऊ भाग्यमानी हुन् कि के हो, उनले कर्म गरे के, उनले हार्डवर्क गरे कि भाग्यमानी हुन् जस्तो लाग्छ तिमीलाई? युनिसा जितबहादुर चाहिँ ऊ
भाग्यमानीको साथसाथै धेरै वर्क, अब धेरै हार्ड वर्क पनि गरे होला।
मलाई त्यो
स्ट्रगल पनि हो। अब सानैमै बाबा बिरामी हुनु होइन, त्यसपछि अब उहाँकोमै अब सबै रेस्पोन्सिबिलिटी आउनु भनेको त अब सानोदेखि नै त्यति धेरै रेस्पोन्स भएर गर्नु भनेको नै अब राम्रो हो। त्यसको अनुसार अब भाग्य पनि भाग्यमानी पनि हो।
हुँदाहुँदै जाँदा जाँदै गुजरातको चिफ मिनिस्टर हुनेवाला, त्यसपछि पछि गएर चाहिँ इन्डियाकै प्राइम मिनिस्टर हुने, वर्ल्डको लार्जेस्ट डेमोक्रेसीको प्राइम मिनिस्टर हुने व्यक्तिको घरमा पुग्ने एउटा भाग्य नै पनि हो जस्तो लाग्छ मलाई चाहिँ।
मलाई पनि भाग्य नै हो, भाग्य पनि हुनुपर्छ मान्छेहरूसँग।
भाग्यले उनलाई साथ दियो र अब बिस्तारै उनले पढाइ, अहिले बिबिए गरिरहेका छन्, थर्ड इयरमा छन् र त्यसपछि एमबिए गरिसकेर चाहिँ अब साहबले जे भन्नुहुन्छ म त्यही गर्छु भनेको छ उसले। अब कहीँ कतै जागिर खाने हो कि नेपाल फर्केर आफ्नो परिवारलाई पाल्त जा भन्ने हुन् कि साहब भने नरेन्द्र मोदी जो अहिले भारतका प्रधानमन्त्री हुनुहुन्छ, उहाँले जे भन्ने म त्यही गर्छु, मेरो भविष्य त्यही अनुसार हुनेछ भनेर चाहिँ भनेका छन्। अब त्यस अनुसार चाहिँ केही जानकारी आए हामी तपाईँलाई प्रस्तुत गर्छौँ होइन। अब त्यसपछि चाहिँ केही जानकारी छैन। अहिले त नरेन्द्र मोदी दिल्ली छन्, ऊ गुजरातको हस्टेलमा बसेर पढिरहेका छन् होइन। त्यस पश्चातको इन्फर्मेसन हामीसँग छैन। अब भविष्यमा आयो भने हामी पक्का पनि तपाईँलाई कार्यक्रमबाट या तपाईँले आफै पनि कहीँ खोजेर, अब अहिले 24 आवर्सको न्युज साइकल सोसल मिडिया छ, त्यहाँ जहीँ पनि पढ्न सक्नुहुनेछ। पक्का पनि केही इन्फर्मेसन आउन सक्छ भविष्यमा होइन?
पक्कै पनि म चाहिँ अब खोज्छु होला, मलाई चाहिँ एकदमै इन्ट्रेस्ट लाग्यो।
अब के हुन्छ, अब निकै उत्सुकताको विषय भयो, अब सबै क्युरियस हुने भए। अब त अब एमबिए सकेर चाहिँ उसले के गर्छन् कि नेपाल फर्केर जागिर खाएर चाहिँ आफ्नो परिवार, दाजु भाउजूलाई पाल्ने, भाइ बहिनीहरूलाई चाहिँ हेरविचार गर्ने हुन् कि अब भारतमै रहेर उनले कुनै ठुलो जागिर गरेर भाइ आमा बाबालाई चाहिँ पैसा पठाएर चाहिँ उहाँको सहयोग गर्ने हुन्थ्यो। त्यो चाहिँ अब हामीलाई पनि एकदमै उत्सुकताको विषय भएर आयो, मलाई पनि होइन। अब श्रोता, हामीसँग करिब 8 मिनट बाँकी छ। मसँग एउटा राम्रो विज्ञान प्रविधिको जानकारी छ अनि त्यसपछि हामी बिदा माग्नु पर्छ होला होइन नि युनिसा? हामी कार्यक्रममा कहिले कहिले विज्ञान प्रविधिको अपडेट पनि दिने गर्छौँ, बजारमा के नयाँ प्रविधिहरू भित्रिएका छन् त्यसबारे। मसँग आज एउटा रमाइलो र छुट्टै प्रकारको जानकारी रहेको छ। हामी, तिम्रो मोबाइलमा वाइफाई चल्छ होइन?
चल्छ,
मेरोमा पनि चल्छ।
चल्छ
जसले पनि, अब अहिले एडलेडको सिटीमा पनि अहिले फ्री वाइफाई भनेर भनिरहेको छन् नि। अब चाहिँ वाइफाईलाई रिप्लेस गरेर लाइफाई भन्ने टेक्नोलोजी चाहिँ आउने भइसकेको छ।
लाइफाई
त्यसको बारेमा अलिकति जानकारी गराउँ श्रोताहरू। इन्टरनेट चलाउन हामीले प्रयोग गरिरहेका वाइफाई प्रविधिको सट्टा अब लाइफाई प्रयोगमा आउने भइसकेको छ पक्का पक्की। लाइफाई मार्फत अहिले प्रचलित एलइडी बल्ब मार्फत प्रति सेकेन्ड 10 GB को दरमा उच्च गतिको इन्टरनेट चलाउन सकिनेछ। आगामी दिनमा लाइफाईले वाइफाईको स्थान लिनेछ।
अब हामीहरू लाइफाई भन्नु थाल्ने
बिस्तारै अब जो टेक्नोलोजी चाहिँ अब सबै देशले चाहिँ अँगालिसकेपछि लाइफाई हुन सक्ने चाहिँ सम्भावना अब यो यो जानकारी अनुसार चाहिँ पक्का पनि निकट भविष्यमा वाइफाई नभएर लाइफाई हुने जस्तो चाहिँ देखिया छौँ हामीले होइन. मेक्सिकोको एक सफ्टवेयर कम्पनीले लाइफाईको सहयोगले टेक्स्ट अडियो तथा भिडियो डाटाको ट्रान्सफर परीक्षण गरेको छ. उक्त परीक्षणका दौरान एक सिस्टमबाट अर्को सिस्टममा 10 GB प्रति सेकेन्डसम्म डाटा ट्रान्सफर भएको धेरै फास्ट. एक सेकेन्डमा 10 GB डाटा ट्रान्सफर हुनु भनेको धेरै फास्ट हो. त्यही कारणले वाइफाई भन्दा लाइफाई धेरै फास्ट हुने रहेछ भन्ने चाहिँ कुरा चाहिँ रिसर्चले देखाएको छ. सामान्य प्रयोगको हिसाबले हेर्दा यो प्रविधिले 2 GB प्रति सेकेन्डसम्मको इन्टरनेट स्पिड दिन सक्छ. यसको अर्थ 4-5 GBसम्मको कुल फुल एचडी चलचित्रलाई 45 सेकेन्डमै डाउनलोड गर्न सक्छ. धेरै फास्ट लाइफाई अर्थात् लाइट फेडिलिटी प्रविधि लाइफाई भनेको लाइट फेडिलिटी टेक्नोलोजी हाल प्रचलित रेडियो तरङ्गको सट्टा प्रकाश तरङ्ग गरिन्छ. अहिले चाहिँ रेडियो वेभ्सको युज गरिन्छ वाइफाईमा भने अब लाइट वेभ्सको चाहिँ प्रयोग गरेर चाहिँ यो टेक्नोलोजी चाहिँ आउने भएको छ. प्रकाश पुग्ने स्थानमा इन्टरनेट पनि पुर्याउन सकिन्छ. कम्पनीले विशेष प्रकारको राउटर निर्माण गरेको छ जसमा एलइडी ल्याम्प लगाइएको छ. राउटरबाट निस्किएको इन्टरनेट रेडियो तरङ्ग ल्याम्पको सहयोगले प्रकाश तरङ्गमा परिवर्तन हुन्छ. उक्त तरङ्ग अर्को स्थानमा भएको राउटरसम्म पुग्छ र त्यसमा जोडिएको सिस्टममा हाई स्पिड इन्टरनेट उपलब्ध गराउँछ. रेडियो तरङ्ग ह्याक हुन सक्छ तर प्रकाश तरङ्ग ह्याक हुन गाह्रो हुन्छ. यसले गर्दा लाइफाईबाट निस्कने इन्टरनेट सिग्नल ह्याक हुने सम्भावना निकै कम भएर जान्छ. यो थियो अब निकट भविष्यमा वाइफाईलाई रिप्लेस गर्न सक्ने टेक्नोलोजी लाइफाईको बारेमा निकै रमाइलो जानकारी. यति धेरै राम्रो जानकारी जीवनोपयोगी ज्ञान मेरो कथा विज्ञान प्रविधिको विषय उठाउँदा उठाउँदै हामीले जाने बेला भइसकेको छ नि युनिसा.
हजुर
मिनट मात्रै बाँकी छ होइन. हामी श्रोताहरू कार्यक्रम सुनिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद. आगामी साता यस्तै विषयहरू लिएर कार्यक्रम युवा संसारमा उपस्थित हुनेछौँ. रेडियो एडलेट 101.5 MHz तरङ्ग रेडियो .edu मार्फत संसारभर लाइभ आउने कोसिसमा रहनेछौँ अर्को हप्ता पनि. तबसम्मको लागि हामीलाई म देवी पोखरेल
र म युनिसालाई
बिदा दिनुहोस् र यो जाँदा जाँदै तपाईँलाई हामी यो गीत छोडेर जाँदैछौँ.
हुनु रहेछ आखिरमा